الحمد لله وكفى وسلام على عباده الذين اصطفى، اما بعد، سینے کے اندر پانچ لطائف ہیں جن کو عالم امر کے لطائف کہتے ہیں. آپ یوں سمجھیں کہ یہ روح کی تفصیلات ہیں کہ انہوں نے اس کو پانچ حصوں میں منقسم کر دیا، مگر اس کی خوبصورتی یہ ہے کہ ہر لطیفے پر سبق کرنے سے ایک روحانی بیماری سے نجات ہو جاتی ہے، اور یہ جو روحانی بیماریاں ہیں یہ مہلکات میں سے ہیں. اگر ان کا علاج نہ کیا جائے تو بندے کی بربادی یقینی ہوتی ہے. یہ بیماریاں اس کو جہنم میں لے کے جائیں گی، جیسے عجب و تکبر ہے، اس کے بارے میں نبی علیہ السلام نے فرمایا، لا يدخل الجنة من كان في قلبه مثقال ذرة من كبر، کہ جس کے دل میں ذرہ کے برابر بھی تکبر ہوگا وہ جنت میں داخل ہی نہیں ہو سکتا. اب ذرہ کہتے ہیں ایٹم کو، تو تکبر کا ایک ایٹم بھی ہوا تو بندہ جنت میں جائے گا. تو یہ ایٹمی بیماری ہے، اور آپ جانتے ہیں کہ جو ایٹمی اسلحہ ہوتا ہے وہ بہت زیادہ نقصان دیتا ہے. تو یہ تکبر اور عجب یہ بہت زیادہ نقصان دینے والی بیماری ہے. ہمارے لطیف قلب کے ساتھ شہوت وابستہ ہے، اور لطیف روح کے ساتھ غصے کا تعلق ہے، غضب کا. غصہ اور غضب، یہ اگر جائز تو غصے کے نقصانات بہت زیادہ ہیں. نبی علیہ السلام نے ارشاد فرمایا، تم جانتے ہو پہلوان کون ہے؟ اے اللہ کے حبیب صلی اللہ علیہ وسلم، جو دوسروں کو پچھاڑ دے. فرمایا نہیں، تو آپ بتا دیجئے. نبی علیہ السلام نے فرمایا، جو شخص اپنے غصے پہ قابو پا لے وہ پہلوان ہے، وہ جوان مرد ہے، وہ ہمت والا انسان ہے. مردوں میں غصہ شدید ہوتا ہے، اس وجہ سے وہ جلدی ہاتھ اٹھاتے ہیں، لڑنے پہ آمادہ ہو جاتے ہیں. عورتوں کے اندر غصہ کم ہوتا ہے مگر دیر پا ہوتا ہے، اس کو کہتے ہیں میٹھا غصہ، اور اس کو کینہ کہتے ہیں. اظہار نہیں کرتی، دل میں رکھتی ہیں، تو کینہ ان کے دل میں بہت ہوتا ہے، بھرا وہ ہوتا ہے سینہ کینے سے، اور وہ نکلتا نہیں ہے جلدی. اس لیے نبی علیہ السلام نے ارشاد فرمایا، جب میں رات کو سونے لگتا ہوں میں اپنے سینے کو کینے سے خالی کر لیتا ہوں، یہ میری سنت ہے، اور جو میری سنت پر عمل کرے گا وہ جنت میں میرے ساتھ ہوگا. تو سینہ کینہ، اس لیے فارسی کا شعر ہے کہ میرا تصوف الذوق یہ ہے، سینہ چوں آئینہ داشتن، کہ میرا دل جو ہے وہ آئینہ بن جائے چمک کے شیشے کی طرح. کفرست در طریقت ما کینہ داشتن، اور میری طریقت کے اندر سینے میں کینہ ہونا یہ تو کفر کی مانے جائے. تو ان باطنی بیماریوں سے بچنے کی ضرورت ہے. شریعت نے کینے کا حل بتایا ہے، غصے کا. اگر کسی بندے کو غصہ آئے تو وہ اپنی جگہ کو بدل لے، اور واقعی اس کا اثر ہوتا ہے کہ بندے کا غصہ جلدی ٹھنڈا ہو جاتا ہے. میاں بیوی میں اگر کسی وقت فرض کرو معاذ اللہ تو میں ہو جائے تو بیوی جگہ بدل لے یا خاوند جگہ بدل لے, دوسرے کمرے میں چلا جائے, تو جگہ بدلنے سے غصہ کم ہو جاتا ہے. اور دوسری بات کہ غصہ چونکہ آگ ہے تو پانی سے بھی غصہ کم ہو جاتا ہے. تو شریعت نے کہا کہ غصے والا بندہ اگر وضو کر لے تو بھی اس کا غصہ کم ہو جاتا ہے, نہا لے تو بھی غصہ کم ہو جاتا ہے. اور تیسرا کہ غصہ چونکہ اوپر کی طرف لے جاتا ہے, ہوا میں اڑاتا ہے بندے کو, تو پستی کی طرف جانا یہ غصے کو دور کر دیتا ہے. شریعت نے کہا بندہ کھڑا ہو تو بیٹھ جائے, بیٹھا ہو تو لیٹ جائے, غصہ ختم ہو جائے گا. اور یہ سارے طریقے ٹھیک ہے, ان کا اثر یقیناً پڑتا ہے, مگر کئی مرتبہ بندے کا غصہ اتنا ہوتا ہے کہ بے قابو ہوتا ہے, بالکل آگ ہوتی ہے. اوف, بعض دعوت و تبلیغ میں جانے والے لوگ, ذکر سلوک میں لگنے والے لوگ, مدارس میں پڑھنے والے طلباء, اتنا غصہ ہوتا ہے کہ اپنی بیویوں کو ماں بہن کی گالیاں نکالتے ہیں, ننگی گالیاں نکالتے ہیں, گندی گالیاں نکالتے ہیں, اپنے بس میں نہیں رہتے. تو غصے میں انسان کو دیکھیں تو بالکل حیوان نظر آ رہا ہوتا ہے. اس کا کنٹرول ہونا ضروری, اس کے لیے اللہ سے دعا بھی مانگے. اور اس کا ایک آسان علاج یہ بھی ہے کہ جب غصہ آئے اور اتر نہ رہا ہو تو اس بارے میں سوچیں کہ سامنے والے کی چھوٹی سی بات پہ مجھے اتنا غصہ آ رہا ہے, اور میری تو کتنی کتنی کوتاہیاں ہیں, اگر قیامت کے دن اللہ نے میرے اوپر غصہ کیا تو میرا کیا بنے گا. جب اس بارے میں سوچیں گے نا کہ قیامت کے دن میرا کیا بنے گا, تو فوراً غصہ ٹھنڈا ہو جائے گا, اتر ہی جائے گا. یہ تو اللہ تعالی کی تحمل مزاجی ہے, تحمل ہے میرے مولا کا کہ ہم عزتوں کی زندگی گزار رہے ہیں. اگر گناہوں کے اندر بدبو ہوتی تو کوئی ہمارے پاس بھی بیٹھنا پسند نہ کرتا, اللہ نے پردے ڈال دیے. اچھا, عجیب بات یہ ہے کہ ہم دوسرے کو جلدی اس لیے معاف کر دیتے ہیں, ہمیں پوری ڈیٹیل کا پتہ نہیں ہوتا, اور اللہ تعالیٰ کو تو ہر چیز کا پتہ. جب بندے نے گناہ کا ارادہ کیا اس وقت پتہ, جب اس نے گناہ کی دعوت دی اس وقت پتہ, جب وہ گناہ کر رہا تھا اس وقت پتہ. اللہ کو تو سارا پتہ ہوتا ہے, پھر اللہ تعالیٰ کا بندے کو معاف کر دینا, واقعی یہ بڑا عجیب ہے کہ اللہ تعالیٰ جیسا علم کسی کے پاس نہیں, اور اللہ تعالیٰ جیسا اختیار بھی کسی کے پاس نہیں. ہمیں تو دوسرے کے اوپر پورا اختیار بھی نہیں ہوتا, لیکن اللہ کو تو بندے پہ پورا اختیار ہے. تو اتنا علم ہونا اور اتنا اختیار ہونا اور پھر اتنا تحمل ہونا, یہ عجیب ہے. اس لیے اللہ تعالیٰ نے ایک جگہ علم اور حلم کو اکٹھا کیا ہے, کان اللہ علیمن حلیما, کہ اللہ تعالیٰ علیم بھی ہے اور حلیم بھی ہے. اللہ کے حلم پہ قربان جائیں. جس بندے کو اپنے اندر غصہ زیادہ نظر آئے اس کو چاہیے کہ لطیف روح کا مراقبہ زیادہ کیا کرے. بعض لوگ لطیفے کی جگہ پر حرکت کو ڈھونڈتے رہتے ہیں, ہر بندے کو حرکت محسوس نہیں ہوتی, اپنی اپنی طبیعتیں ہوتی ہیں, اپنی اپنی کیفیتیں ہوتی ہیں, کسی کو ہوتی ہے کسی کو نہیں ہوتی, مگر جو اثرات ہیں وہ ہر ایک کو محسوس ہوتے ہیں. لطیفے روح پہ مراقبہ کریں گے غصہ کم ہو جائے گا, بلکہ ختم ہی ہو جائے گا. اور ہم نے اپنی زندگی میں الحمدللہ سینکڑوں نہیں ہزاروں کا علاج ہوتی آنکھوں سے دیکھا ہے, ہزاروں کا علاج ہوتی آنکھوں. بیرون ملک میں ایک مدرسہ ہے، بڑا نام ہے اس کا، بتانا مناسب نہیں. تو وہاں ایک عالم تھے جو مسلم شریف پڑھاتے تھے اور قابل عالم تھے، کوئی 30-35 سال سے پڑھا رہے تھے. ان کی علمیت کی وجہ سے ان کا ایک روب تھا، ان سے طلباء تو ڈرتے ہی تھے، صرف کلاس کے طلباء نہیں، پورے دارالعلوم کے طلباء ڈرتے تھے اور اساتذہ بھی ڈرتے تھے. اور عجیب بات کہ مدرسے کے موتوں میں کہنے لگے میں بھی ان سے ڈرتا تھا. میں نے کہا حضرت آپ کیوں ڈرتے تھے؟ کہنے لگے اتنے قابل عالم تھے، غصے میں چھوڑ کے چلے جائیں تو مجھے تو ایسا ہیرا بندہ ملنا ہی نہیں ہے، تو میں بھی ڈرتا تھا. اور وہ عالم فرمانے لگے کہ میں اپنے غصے سے تنگ تھا، میں چاہتا تھا کنٹرول کروں، کنٹرول نہیں ہوتا تھا، جب آ جاتا تھا تو تماشا ہوتا تھا، بچوں کو مارنا، دھاڑنا، بولنا، یہ وہ. کہنے لگے کہ آپ دارالعلوم میں آئے، بیان کیا اور میں نے بیعت کے کلمات پڑھ لیے. گھر جا کے بیوی کو بتایا کہ آج میں نے بھی بیعت کر لی ہے. اس نے کہا میں تمہارے پیر کو تو تب جانوں گی نا جب تمہارا غصہ ٹھیک ہوگا. وہ تو بیچاری سب سے زیادہ غصے سے متاثر ہوتی تھی. کہنے لگے ایسے سرسری سی بات تھی، میں خاموش ہو گیا. لیکن ایک دو سال میں جب میں نے مراقبے کیے تو میری طبیعت کے اندر ایک پازیٹو تبدیلی آئی. یاجد ایک مرتبہ اس ملک کے سفر پہ گیا تو وہ دعوت دینے کے لیے آئے کہ حضرت آپ کو میرے ہاں تشریف لائیں کھانے کے لیے. ہم نے دعوت قبول کی، حق المسلم علی المسلم خمسن، اس میں دعوت کا قبول کرنا بھی حق ہے. ہم ان کے ہاں جب دعوت کے لیے گئے تو وہاں انہوں نے یہ واقعہ سنایا اور کہنے لگے حضرت اس دفعہ جب آپ کے آنے کی خبر میری بیوی نے سنی تو مجھے کہنے لگی کہ اپنے پیر صاحب کو گھر کھانے کی دعوت دیں، میں چاہتی ہوں ہمارے گھر آئیں کھانا کھائیں. میں نے کہا بہت اچھا. کہنے لگی کہ اگلی بات بھی سنیں کہ ان دو سالوں میں آپ کا غصہ اتنا کم ہو گیا ہے کہ میں نے آپ کے پیر صاحب سے بیعت ہونے کا ارادہ کر لیا ہے. تو کہنے لگی حضرت کھانا تو وہ بعد میں دے گی، پہلے اس کو بیعت کے کلمات آپ پڑھا دیں. تو الحمدللہ کہ غصے کا یقینی علاج ہم نے آنکھوں سے ہوتے ہوئے دیکھا ہے. 2-4-5-10 کی بات نہیں ہے، ہزاروں کے معاملے. لطیفہ قلب کے ساتھ شہوت کا تعلق ہے، لطیفہ روح کے ساتھ غصے کا تعلق ہے، لطیفہ سر کے ساتھ بخل کا تعلق ہے. بخالت جو ہے نا وہ صرف پیسے ہی میں نہیں ہوتی، طبیعت میں ہوتی ہے. چنانچہ بخیل آدمی نہ دین کے لیے پیسہ خرچ کرتا ہے، نہ وقت خرچ کرتا ہے، نہ اپنی اولاد کو دین کے لیے لگاتا ہے. اس کے اندر ہر معاملے میں بخیلی ہوتی ہے، اس لیے بخل اللہ کو ناپسند ہے. تو جب لطیفہ سر پہ ذکر کیا جاتا ہے تو بخل ختم ہو جاتا ہے اور انسان کے اندر بخل کی بجائے سخاوت آ جاتی ہے، سخاوت نفس آ جاتی ہے. پھر وہ دین کے لیے بھی خوب خرچ کرتا ہے، اپنی جان، اپنا مال، اپنی طاقت اور اپنی اولاد کو بھی دین پہ لگاتا ہے. لطیفہ خفی، چوتھا سبق، اس کے ساتھ حرص حسد کا تعلق ہے. اس پر مراقبہ کرنے سے حرص حسد ختم ہو جاتا ہے. عورتوں کو لطیفہ خفی کے اوپر زیادہ محنت کرنی پڑتی ہے، ان کے دلوں سے کینہ بڑی مشکل جاتا ہے، ہر کسی کو معاف نہیں کر سکتی. فلاں نے یہ کہہ دیا تھا، فلاں نے یہ کہہ دیا تھا، میرے دل میں ابھی تک رنجش موجود ہے. اور لطیفہ اخفاء کے ساتھ عجب تکبر کا تعلق ہے. چنانچہ جو بندہ لطیفہ اخفاء پہ سبق کرتا ہے اس کے اندر عاجزی آ جاتی ہے، ڈاؤن ٹو ارتھ ہو جاتا ہے. آپ بتائیں یہ کتنی بڑی بڑی مہلک بیماریاں ہیں کہ جن سے انسان کو شفا ہو جاتی ہے. نبی علیہ السلام نے ارشاد فرمایا ذکر اللہ شفاء القلوب، کہ اللہ کا ذکر دلوں کی بیماریوں کے لیے شفا ہے. تو ذکر سے بیماریوں کی شفا نصیب ہوتی ہے. اب اکثر علماء کو دیکھا ہے کہ وہ ذکر کو ایک نفلی کام سمجھتے ہیں، اور ان کا ایٹیچیوڈ یہ ہوتا ہے کہ یہ صوفی صاحب بیٹھے ہوئے ذکر کر رہے ہیں، اچھا ہے ثواب کا کام کر رہے ہیں، بس ان کا اتنا سا ایٹیچیوڈ ہوتا ہے. وہ یہ نہیں سمجھتے کہ یہ ذکر اس بندے کی باطنی بیماریوں کے لیے شفا بنے گا، اور یہ بندہ اچھے انسان بنے گا، اچھے اخلاق کا مالک بنے گا. یا ہمیں بھی اپنے اخلاق کو بہتر بنانے کے لیے ذکر کرنا ضروری ہے، یہ اینٹی بایوٹک ہمیں بھی کھانی پڑے گی، اس کی اہمیت کو نہیں سمجھتے، اس لیے پیچھے رہ جاتے ہیں. تو پانچ لطائف عالم امر کے ہیں، ان سے روحانی بیماریوں کا علاج ہوتا ہے. پھر آگے دو لطائف عالم خلق کے ہیں. ایک لطیفہ ہے جس کی جگہ وسط پیشانی جہاں سجدہ کرتے ہیں وہ ہے، اس کو لطیفہ نفس کہتے ہیں. یہ نفس عالم خلق کی چیز ہے. اور ایک لطیفہ وسط دماغ سر کے اندر اوپر کی طرف ہے، اس کو لطیفہ قالبیہ کہتے ہیں. قالب کہتے ہیں پورے جسم کو، قلب کہتے ہیں جو انسان کے پہلو میں ہے، گوشت کا لوتھڑا، اور قالب کہتے ہیں پورے جسم کو. یہ جو لطیفہ قالبیہ ہے یہ پورا جسم لطیفہ قالبیہ ہے. اور اللہ کی شان کہ جب قالبیہ کا سبق ہوتا ہے تو پورا جسم انسان کا اللہ کا ذکر کرنے لگ جاتا ہے، انگ انگ رواں رواں بندے کا اللہ کا ذکر کرتا ہے. '95 کی بات ہے، ہمیں امریکہ میں ایک ریاست میں جانے کا موقع ملا، اس کو کہتے ہیں ویسٹ ورجینیا. وہ پہاڑی علاقہ ہے، بہت خوبصورت علاقہ ہے، بڑی خوبصورت وہ اسٹیٹ ہے. وہاں پر ایک ہی جگہ کوئی 40-45 پاکستانی ڈاکٹر رہتے ہیں، یعنی یوں سمجھیں کہ پورے ہسپتال پہ پاکستانی ڈاکٹروں کا ہی قبضہ ہے. چونکہ جو مقامی ڈاکٹر ہیں ان کو تو روزانہ کلب جانا ہے، داس کلب جانا ہے، فلاں کلب جانا ہے، اور یہ چیز شہروں میں ملتی ہے، دیہاتوں میں نہیں ملتی. تو جو مقامی ڈاکٹر ان کے ہوتے ہیں وہ دیہاتوں میں نوکری کرنا پسند نہیں کرتے، اور دیہاتوں میں ڈاکٹر کہاں سے جائیں، تو وہ پھر غریب ملکوں سے ڈاکٹروں کو بلا کے دیہاتوں میں ان کی نوکری لگا دیتے ہیں. اور پاکستانی ڈاکٹر خوش ہوتے ہیں کہ ان کو صاف ستھرا ماحول مل جاتا ہے، اور ایک جیسی لوگ ہوتے ہیں. اب 40-45 فیملیز ایک ہی جگہ رہتی ہوں تو ایسے لگتا ہے جیسے چھوٹا سا ملک بنا ہوا ہے کسی کا. تو آپس میں غمی خوشی میں وہ اکٹھے ہوتے ہیں اور اچھی زندگی گزارتے ہیں. ایک ڈاکٹر صاحب نے ہمیں بھی دعوت دی تو ہم بھی ایک عالم تھے ان کے ساتھ وہاں چلے گئے. دو تین دن بیانات ہوئے، ڈاکٹر لوگ جو ہیں وہ سلسلے میں بھی جڑے اور اعمال میں بھی جڑے، زندگی میں تبدیلیاں آئیں. جس ڈاکٹر کے گھر ہم رہتے تھے وہ لاہور کے ڈاکٹر تھے، اور اللہ کی شان کہ وہ دل کے اسپیشلسٹ تھے، ہارٹ اسپیشلسٹ تھے. ایک دن مجھے کہنے لگے آپ نے مجھے ایک گھنٹہ دینا ہے، میں آپ کو ہاسپٹل لے جاؤں گا اور میں آپ کا وہاں پہ دل کا ٹیسٹ کروں گا، اور آئندہ کے لیے میں آپ کی ریفائل خود مینٹین کروں گا تاکہ جب آپ آئیں तो मैं आपका वो टेस्ट जो है करता रहूं और देखता रहूं कि दिल का फंक्शन तो ठीक हो रहा है। मैंने कहा इसकी क्या जरूरत है? कहने लगे कि अमेरिका में 40 साल की उम्र के बाद हर बंदे को अपनी फाइल बनवानी चाहिए। फिर कहने लगे हजरत आप तो इंजीनियर हैं, जो मशीन 40 साल नॉन स्टॉप चलती रही हो तो उसके फंक्शन में कुछ ना कुछ तो फर्क आता है। अब मुझे बात जल्दी समझ में आई कि हाँ भाई बात तो ठीक है कि हमारे दिल का पंप जब से हम पैदा हुए चल रहा है और 40 साल में एक लम्हे के लिए बंद नहीं हुआ, तो इसकी निगरानी करनी चाहिए। मैं उनके साथ चला गया। वहां जाके उन्होंने मुझे एक जगह लिटा दिया और इकोकार्डियोग्राम किया। ये इकोकार्डियोग्राम क्या होता है? माशाल्लाह। ये इकोकार्डियोग्राम क्या होता है कि वो एक मशीन होती है जिसका एक पुर्जा होता है, वो पुर्जा सीने के ऊपर यहाँ दिल के ऊपर फेरते हैं और दिल की तस्वीर स्क्रीन के ऊपर आ जाती है और कलर्ड पता चलता है कि यहां से खून आ रहा है, यहां से खून जा रहा है, ये वाल्व खुल रहा है, ये वाल्व बंद हो रहा है, और अगर कहीं ब्लॉकेज है तो उसका भी पता चल जाता है। सारी दिल की कैफियत सामने आ जाती है। खैर, उन्होंने जब वो टेस्ट किया तो उसका रिजल्ट लिख दिया। फिर मुझे कहने लगे कि हजरत ये जो इंसान का दिल है ना, ये खून को खींचता भी है और आगे बाहर की तरफ धकेलता भी है। दूसरी तरफ से एक इनपुट है, एक आउटपुट है। मुझे कहने लगे आपने अपने दिल की पंपिंग की आवाज सुननी है? तो मैंने कहा सुना है, इल्म है, नया है, सीखे, जिससे सीख सकते हैं। तो उन्होंने कोई बटन ऑन किया और आवाज आने लगी। वो कहने लगे कि साइंसदान कहते हैं कि इंसान के दिल की जो पंपिंग की आवाज है वो लुब डुब है, लुब डुब लुब डुब लुब डुब हो रहा था, हो रहा था, हो रहा था। अच्छा, जब मैंने उस पर गौर किया तो अजीब बात मेरे जहन में आई। मैंने कहा डॉक्टर साहब ये लुब डुब नहीं है, ये तो कुछ और है। कहने लगे क्या? मैंने कहा ये काफिर लोग हैं जो साइंसदान हैं, इनका दिमाग वहां नहीं पहुंच सकता था, इसलिए इन्होंने इस आवाज को लुबडुब कह दिया। वरना अगर गौर करें तो ये दिल की आवाज है, रब 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 रब। अब जब मैंने रब रब कहा और उन्होंने आवाज सुनी तो कहने लगे हाँ हजरत ये तो बिल्कुल रब रब की आवाज है। मैंने कहा अब मुझे बात समझ में आई कि अल्लाह ताला फरमाते हैं वह इम मिन शैइन इल्ला युसब्बिहु बिहम्दिही वलाकिन ला तफ़क़हूना तस्बीहहु। जो कोई भी चीज है अल्लाह की हमद बयान करती है, तुम उसकी तस्बीह को नहीं समझते। अगर ये रब रब की आवाज है तो काफिर अगरचे जबान से अल्लाह का इनकार कर रहा है मगर उसका दिल अभी भी अल्लाह ही का जिक्र कर रहा है। फिर उन्होंने उसको एक सीडी के ऊपर ट्रांसफर किया और सीडी मुझे साथ दी कि ये आप ले जाएं और वहां किसी डॉक्टर ने कभी देखना हो तो उसको ये दिखाएं भी सही। तो यूं हमें अंदाजा हुआ कि इंसान का दिल जो है वो फिजिकली भी खून को जब पंप करता है तो रब रब की ही आवाज आती है उसमें से। जो लतीफे नफ्स की जगह है वो वस्ते पेशानी है, पेशानी के दरमियान यहां। और अजीब बात देखें कि साइंसी तरक्की ने अब हमारे बुजुर्गों की इन बातों की तस्दीक शुरू कर दी है। हमारे बुजुर्गों ने ये बातें जानी कश्फ के जरिए से और अब साइंस तजर्बात के जरिए से इन बातों को जान रही है। चुनाचे इंसान के दिमाग का बहुत ज्यादा हिस्सा जाना जा चुका है कि ये क्या करता है, फंक्शन क्या है इसका। चुनाचे इंसान के दिमाग के जो पीछे की तरफ है ना, उधर बेनाई का ताल्लुक है। अगर किसी बंदे को पीछे की तरफ कोई चोट लगे उसकी बेनाई चली जाती है, या कोई बच्चा यूं पीछे सर के बल गिरे उसकी बिनाई चली जाती है, तो पीछे के साथ बिनाई का ताल्लुक है। और इंसान के दिमाग की जो राइट साइड है उसके साथ बाएं तरफ के आजा का ताल्लुक है, और जो बाई साइड है उसके साथ दाएं तरफ के आजा का ताल्लुक है। चुनाचे जब फालिज दाएं तरफ होता है तो डॉक्टर दिमाग के बाई तरफ खून का क्लॉट देखते हैं कि इधर होगा, और जब लेफ्ट साइड पे फालिज होता है तो डॉक्टर राइट साइड से ढूंढते हैं कि दिमाग में क्लॉट कहां था जिसकी वजह से ये हुआ। इंसान के दिमाग से तारे यूं आके और जैसे लिपट जाती हैं, वो यूं लिपट के सर के दरमियान से यूं जाती हैं, तो इधर की तारें सारी इन आजा में आती हैं और इस दिमाग की तारें सारी इन आजा को कंट्रोल करती हैं। सर के दरमियान में ये तारों के गुच्छे आपस में यूं मिलते हैं, जिस जगह वो तारों के गुच्छे आपस में मिलते हैं हमारे मशायख ने वहां उंगली रखी कि ये इंसान का कालबिया का लतीफ है, पूरा जिस्म ही वहां से कंट्रोल होता है, पूरे जिस्म का सेंटर वही, मरकज वही, कंट्रोल वही। अब साइंस आज बता रही है, हमारे मशायख ने हजार साल पहले से इस जगह को बता दिया कि ये इंसान का कल्ब ही है। अच्छा, इसी तरह दिमाग के मजीद टेस्ट हुए। जो एक नई रिसर्च आई है वो ये है कि इंसान के दिमाग का जो अगला हिस्सा है ना, उसके साथ शहवत का ताल्लुक है। ये जो अगला हिस्सा है ना, इंसान का गुस्सा, शहवत, उन चीजों का ताल्लुक इनके साथ है। हमारे मशायख ने कहा कि इंसान का लतीफे नफ्स माथे के अंदर यहां है। और अब डॉक्टर लोग कहते हैं जी हाँ, इस किस्म के जो इमोशंस हैं इनका कंट्रोल माथे के करीब है। हमारे मशायख माथे पे उंगली रख के उसकी निशानदेही करते हैं। मशायख चिश्त ने फरमाया कि इंसान का जो लतीफे नफ्स है वो नाफ से नीचे है, क्योंकि शहवात का ताल्लुक नाफ के नीचे के हिस्से के साथ ज्यादा है। तो वो फरमाते थे कि नाफ से नीचे है इंसान का लतीफे नफ्स। हमारे नक्शबंदिया सलूक के मशायख ने कहा कि नहीं, माथे के अंदर है। अब आपस में इल्मी इख्तलाफ था, वो अपने दलाइल देते थे, वो अपने दलाइल देते थे। ये सिलसिला चलता रहा चलता रहा, हत्ता के इमाम रबानी मुजद्दद सानी रहमतुल्लाह अलैह जब तशरीफ लाए तो उन्होंने बड़े अच्छे दलाइल दिए। वो कहने लगे कि अल्लाह ताला नफ्स को मारना चाहते हैं और नफ्स को तोड़ना चाहते हैं, इसीलिए तो अल्लाह ने पेशानी को सजदे में झुकाने का हुक्म अता फरमाया। और इंसान जब अपने नफ्स को ज्यादा पामाल करता है वो अल्लाह के ज्यादा करीब होता है, और वो पामाल करने की कैफियत सजदे की हालत में है। लिहाजा नफ्स की जगह पेशानी है जिसको पामाल किया जा रहा है। तो उनके दलाइल इतने कवी थे कि दूसरे मशायख ने भी उन दलाइल को कबूल कर लिया। ताहम इमाम रब्बानी मुजद्दिसाने अम्तला ने एक दरमियान की बात की जिससे कि ये झगड़ा हमेशा के लिए खत्म हो गया। उन्होंने फरमाया कि देखो, लतीफे नफ्स जो है ना, उसका धड़ नाफ से नीचे है और उसका सर इंसान की पेशानी में है। इस बात से सारे सिलसिले के मशायख खुश हो गए और बात जो आपस में इल्मी मुबाहसे वाली थी वो खत्म हो गई। हजरत मुजद्दद साहब के कारनामों में से ये भी एक कारनामा है कि उन्होंने इस किस्म की तसव्वुफ की बहसों को खत्म ही कर दिया। तो बस के पेशानी में जब जिक्र करते हैं तो हरकत ज्यादा नहीं महसूस होती, लतीफे कल में तो फिर भी कुछ हरकत महसूस होगी, लतीफे नफ्स में नहीं होती, लेकिन असरात महसूस होते हैं। जो बंदा भी मुराकबा करता है उसके नफ्स की अनानियत टूटती है, गुस्सा, शहवात और ये चीजें कम होती हैं और इंसान असील इंसान बन जाता है, अच्छा इंसान बन जाता है। तो इन सातों लताइफ के ऊपर जिक्र करने से इंसान की बातनी बीमारियां ठीक हो जाती हैं। जितना ज्यादा जिक्र करेगा उतना बातनी बीमारियों की हिस्सा ज्यादा होगी, जितना गुड़ उतना मीठा, थोड़ा गुड़ डालेंगे थोड़ा मीठा होगा, ज्यादा डालेंगे ज्यादा मीठा होगा। तो अपने लिए जिक्र करने, खूब डट के जिक्र करें। इमारत के पिलर मजबूत हों तो इमारत बड़ी ऊंची जाती है। इसी तरह ये सात लताइफ हमारी रूहानियत के पिलर हैं। अगर हम इन सात लताइफ को अच्छी तरह से करेंगे तो फिर हमारे आगे के असबाक बहुत अच्छे हो जाएंगे। तो मेहनत करनी चाहिए, टाइम देना चाहिए। तो आलम अम्र के पांच लताइफ हैं और आलम खल्क के दो लतीफे हैं, नफ्स और कालबिया। बाद मशायख ने और डिटेल कर दी, वो कहते हैं कि जो कालबिया है ना, ये चार अनासिर से बना है, आग पानी हवा और मट्टी। तो अगर आग पानी हवा और मट्टी चार ये ले लें और पांचवा नफ्स ले लें तो आलम खल्क के भी पांच लताइफ बन गए, यूं समझ लें। बात समझ रहे हैं ना कि कालबिया को उन्होंने चार हिस्सों में तकसीम कर दिया, आग पानी हवा और मिट्टी, जिससे इंसान का जिस्म बना है। तो ये पांच हो गए, नफ्स साथ शामिल हो गया तो पांच हो गए। वो कहते हैं कि पांच लताइफ आलम अम्र के, पांच लताइफ आलम खल्क के, और हर आलम अम्र का ताल्लुक किसी ना किसी आलम खल्क के लतीफे के साथ है। चुनाचे कल्ब का ताल्लुक नफ्स के साथ है, कल्ब का ताल्लुक किसके साथ है, नफ्स के साथ है, और रूह का ताल्लुक हवा के साथ है। और लतीफे सिर का ताल्लुक पानी के साथ है। पानी जैसे सैलानी बहता रहता है, एक जगह ठहरता नहीं है, तो वाकई लतीफे सिर वाला बंदा भी सैलानी तबीयत वाला बंदा होता है। और लतीफे खफी का ताल्लुक आग के साथ है, और लतीफे अखफा का ताल्लुक वो मट्टी के साथ है। तो जब लतीफे आलम अमर पे सबक किया जाता है तो उसकी भी इसलाह होती है, और चूंकि उसका रबत है, ताल्लुक है आलम खल्क के साथ, तो आलम खल्क के जो लतीफा होता है उस पे भी उसके अच्छे असरात पड़ रहे होते हैं। दुनिया में जितने भी अंबिया कराम आए, उनमें से चंद जिस पैगंबर इस्लाम को जिस लतीफे के जरिए से फैज मिला, वो लतीफा उस पैगंबर इस्लाम के जेरे कदम कहा जाता है। चुनाचे मशायख कहते हैं कि लतीफे कल्ब आदम अलैहिस्सलाम के जेरे कदम है, लतीफे रूह इब्राहिम अलैहिस्सलाम के जेरे कदम है, लतीफे सिर मूसा अलैहिस्सलाम के जेरे कदम है, लतीफे खफी हजरत ईसा अलैहिस्सलाम के जेरे कदम है, और लतीफे अखफा नबी अलैहिस्सलाम के जेरे कदम है। तो जब जेरे कदम कहा जाता है तो इसका माना ये होता है कि उस नबी अलैहिस्सलाम को अल्लाह ने इस लतीफे के जरिए से फैज अता फरमाया। अब एक और बात भी इसमें और सुन लीजिए कि लतीफे कल्ब के जरिए से हजरत आदम अलैहिस्सलाम को फैज मिला, मगर अल्लाह ताला ने तजल्लियात अफआलिया का फैज अता फरमाया कि अल्लाह ताला फ़ालु लिमा युरीद है, फाइल हकीकी अल्लाह ताला है। तो ये जो तजल्लियात अफआलिया का फैज था, ये लतीफे कल्ब के जरिए से हजरत आदम अलैहिस्सलाम को मिला। हजरत इब्राहिम अलैहिस्सलाम को تجلیات صفات ثبوتیہ کا فیض ملا نبی الاسلام کے واسطے سے. حضرت موسیٰ علیہ السلام کو شعونات ذاتیہ کا فیض ملا. ایک ہے اللہ تعالی کی ذات, ایک ہے اللہ کی صفات, اور ایک ہے اللہ کے شعونات. یہ تینوں الگ الگ چیزیں ہیں. اس کو عام زبان میں سمجھنا چاہیں تو اور مثال تو ملتی کوئی نہیں. چلو یہی سمجھاتے ہیں کہ ایک ہے عورت, ذات سے مراد اس کا جسم ہے, صفات سے مراد اس کی عقل مندی, اس کی خوبصورتی, اس کی نیکی, اس کا تقوی, اس سے مراد اس کی صفات ہیں, اور شیونات سے مراد اس کا ناز نخرہ ہے. بعض عورتوں میں ناز انداز ہوتے ہیں اور وہ زیادہ خوبصورت لگتی ہیں. بعض خوبصورت جسم کے اعتبار سے ہوتی ہیں لیکن ان کے انداز اتنے متوجہ کرنے والے نہیں ہوتے, ان کی شیونات میں کمی ہوتی ہے. اب یہ جو ناز انداز ہے نا, یہ روز بندے کا نیا ہوتا ہے. اللہ فرماتے ہیں کل یوم ہو فی شان, ہر دن میں اللہ کی ایک نئی شان ہے. جب محبوب کی شان ہر دن میں نئی ہے تو عاشق کی نظر بھی محبوب کے اوپر روز نئی ہوتی ہے. اس لیے عاشق کو ایک نیا ولولہ ہوتا ہے محبوب کے ساتھ. جو بندہ فناء قلبی کا مقام حاصل کر لے, اس کو 1000 سال کی عمر دے دی جائے تو ہر دن میں اس کا اللہ کے ساتھ عشق کا معاملہ بڑھتا جائے گا, وہ کبھی اس محبت سے تنگ نہیں آئے گا. جب محبوب کا جلوہ روزانہ نیا ہے تو پھر عاشق کا ولولہ بھی تو روز نیا ہوگا نا. اور ان شیونات کا تعلق تھا حضرت موسیٰ علیہ السلام سے. پھر لطیف خفی صفات سلبیہ کا تعلق لطیف خفی کے ساتھ ہے, اور یہ فیض حضرت عیسیٰ علیہ السلام کو ملا, اور واقعی ان میں سلبی توجہات تھیں. وہ ابر الاکمہ والابرص واحی الموتى باذن اللہ, کوڑے پن والے کا کوڑا پن سلب ہو جاتا تھا, نابینے کی جو اندھا پن تھا سلب ہو جاتا تھا, بینائی مل جاتی تھی, مردے کو زندگی مل جاتی تھی, تو سلبی توجہات تھی ان کے اندر. اور لطیفہ اخفاء کا تعلق, نبی علیہ الصلوۃ والسلام کو جو فیض ملا اللہ تعالی سے, وہ لطیفہ اخفاء کی وجہ سے ملا. اور نبی علیہ السلام کو کسی ایک صفت کا فیض نہیں ملا, ذات, صفات اور شیونات ذاتیہ تینوں کے مجموعے کو کہتے ہیں شان جامع. تو شان جامع کا فیض نبی علیہ السلام کو ملا. اسی لیے دنیا میں انوارات کے جو مراکز ہیں وہ 4 ہیں. ایک ہے بیت اللہ شریف, یہ انوار ذاتیہ کا مرکز ہے, تجلیات ذاتیہ اس پر وارد ہوتی ہیں بیت اللہ کے اوپر. اور ایک ہے قبلہ اول بیت المقدس جس کو کہتے ہیں, اس کے اوپر تجلیات صفاتیہ وارد ہو رہی ہوتی ہیں. اور ایک ہے کوہتور جس پر اللہ نے تجلی ڈالی, اس کے اوپر شیونات ذاتیہ وارد ہو رہی ہوتی ہیں. اور ایک ہے مدینہ طیبہ جس کے اوپر شان جامع کی تجلی پڑ رہی ہوتی ہے. تو اللہ نے اپنی ہر ہر تجلی کا ایک الگ مرکز بنا دیا. یہ تفصیلات سمجھ میں تب زیادہ آئیں گی جب ہم لطائف پر ذکر کریں گے اور ان کی برکات ہمیں محسوس ہوں گی. دنیا کا ہر انسان کوئی بھی ہے, तो किसी न किसी उसका कोई ना कोई लतीफा नुमाया होता है। किसी का लतीफे कलम नुमाया है, किसी का लतीफे रूह नुमाया है, किसी का लतीफे सिर, किसी का खफी, किसी का अख्फा, कोई ना कोई एक लतीफा जरूर नुमाया होता है। अच्छा, जो लतीफा नुमाया हो ना, तो उस नबी अलैहिस्सलाम के साथ उसको एक मुनासबत हो जाती है। चुनाचे हमारे मशायख कहते हैं कि ये बंदा उस नबी अलैहिस्सलाम के जेरे कदम है। चुनाचे जिसका लतीफे कल्ब नुमाया होगा वो हजरत आदम अलैहिस्सलाम के जेरे कदम है। जिसका लतीफे रूह नुमाया है वो इब्राहिम अलैहिस्सलाम के जेरे कदम। जिसका लतीफे सिर नुमाया है वो हजरत मूसा अलैहिस्सलाम के जेरे कदम। जिसका लतीफे खफी नुमाया है वो हजरत ईसा अलैहिस्सलाम के जेरे कदम। और जिसका लतीफे अख्फा नुमाया है वो नबी अलैहिस्सलाम के जेरे कदम कहलाता है। चूंकि लतीफे से फैज मिलता है तो ऐसा ही है कि जैसे इंसान किसी घाट से पानी पी रहा हो। जो पानी होता है उसको मशरूब कहते हैं और जिस घाट से पिया जाए उसको मशरब कहते हैं। लिहाजा रखो, जो नहीं करते उनको हिम्मत बांध लेनी चाहिए, उनको कोशिश कर लेनी चाहिए। जितना ज्यादा मेहनत करेंगे उतना कल्ब ज्यादा साफ होगा। जितना लताइफ ज्यादा साफ होंगे, जाकिर होंगे, उतना फिर बाकी आमाल में उनकी बरकत भी होंगी। नमाज के अंदर वसावस कम हो जाएंगे, यकसुई बढ़ जाएगी, हुजूरी बढ़ जाएगी। तो इस जिक्र का फायदा फिर इबादात में इंसान को महसूस होता है और इंसान के दिल में एक तमन्ना होनी चाहिए कि हमें अल्लाह ताला बगैर इधर उधर के वसावस के नमाज अता फरमाए। ऐसी नमाज हो कि जिसमें दुनिया का कोई ख्याल ही ना हो, बस वसा ही ना हो। एक बुजुर्ग से किसी ने पूछा, हजरत आपको नमाज में दुनिया का ख्याल आता है? फरमान लगे, ना नमाज में आता है ना नमाज के बगैर आता है। और वाकई हमने इस दुनिया को जितना अल्लाह वालों के कदमों में जलील होते देखा है ना, इतना कहीं नहीं देता। उनके दिलों में वाकई दुनिया की हकारत होती है। दो बातें पक्की हैं, जिस शख्स ने अल्लाह की हकीकत को पहचाना वो अल्लाह से मोहब्बत किए बगैर रह नहीं सकता, और जिसने दुनिया की हकीकत को पहचाना वो दुनिया से नफरत किए बगैर रह नहीं सकता। ये काबिल नफरत चीज है। अल्लाह ने जब से दुनिया को पसंद किया एक मरतबा उसको मोहब्बत की नजर से नहीं देखा। तो इंसान के दिल में हकारत होनी चाहिए, बेकीमत चीज है। और सबसे बड़ी बात कि ये इंसान को बंदे से अल्लाह से दूर कर देती है। हारूत और मारूत से बड़ी जादूगरनी है। हारूत और मारूत जादू लेके आए थे, आजमाइश थी, और उस जादू से क्या असर होता था? युफर्रिकून बिही बैनल मरई वज़ौजिही, बंदे और उसकी बीवी के दरमियान जुदाई डाल देते थे जादू की वजह से। तो हारूत मारूत का जादू जब चल जाता था तो मियां बीवी के दरमियान जुदाई आ जाती थी। और ये दुनिया ऐसी जादूगरनी है कि जब इसका जादू चल जाता है बंदे को अल्लाह से जुदा कर देती है। इसलिए दुनिया सहारतुन, ये जादूगरनी है, और इसका जादू हारूत मारूत के जादू से भी ज्यादा नुकसानदेह जादू है। तो अल्लाह ताला हमें इस दुनिया के जादू से महफूज फरमाए और हमारे दिलों को अल्लाह ताला अपनी मोहब्बत से लबरेज फरमाए। आखिर दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन। थोड़ी देर के लिए मुराकबा कर लीजिए, आंखों को बंद कर लीजिए, सर को झुका लीजिए। दुनिया और जो कुछ दुनिया में है उससे हटकट के अल्लाह रब्बुल इज्जत की याद में डूब जाइए। ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह। سبحان ربي العظيم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. صلى الله تعالى على حبيبه سيدنا محمد وآله وأصحابه أجمعين برحمتك يا رب.